भूटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक भोलिदेखि मालदिवसमा शुरू हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको बैठक र बैठकका अवसरमा भूटानी शरणार्थी मुद्दाबारे हुने छलफलबारे केन्द्रित छ। सार्क बैठकमा आफ्ना मुद्दा उठोस् भन्ने अपेक्षा गरेका शरणार्थीको आशा र अपेक्षा सुन्छौं।
सरकारी पदाधिकारीहरू चाहिँ भेला हुने भएको कारणले गर्दा उहाँहरूले चाहिँ भूटान गभर्मेन्टलाई दबाब दिनुपर्छ भन्ने चाहिँ हाम्रो आशा।
भूटानी शरणार्थी मामिलामा सार्क बैठकमा नेपालको उपस्थिति र यो अवसरमा नेपालले गर्नुपर्ने लबिङ बारे पत्रकार युवराज घिमिरेको विश्लेषण पनि सुन्छौं।
सार्क एउटा यस्तो संगठन हो जहाँ द्विपक्षीय मामिला उठाउन सकिँदैन भनेर भनिन्छ, तर शरणार्थी समस्या त द्विपक्षीय मामिला मात्रै होइन।
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यस अघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी आबद्ध विभिन्न संघ संगठनहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको बैठकमा भूटानी शरणार्थी मुद्दालाई जोड़तोड़सँग उठाउन सार्क आबद्ध राष्ट्रका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। भोलिदेखि मालदिवसमा शुरू हुने सार्कको 17 सम्मेलनको चेक पारेर भूटान पीपल्स पार्टीले सार्क क्षेत्रलाई शरणार्थी मुक्त क्षेत्र बनाउन माग गरेको छ। शरणार्थी घर फिर्तीमा नेपालले पहल गर्नुपर्ने भन्दै पार्टीले विज्ञप्ति निकालेर नेपालका तर्फबाट शरणार्थी समस्या समाधानबारे प्रयास गरिने अपेक्षा राखेको जनाएको छ। यस्तै ह्युमेन राइट्स अर्गनाइजेशन अफ भूटान युरोपले भूटान बाहेक 7 राष्ट्रका प्रमुखहरूलाई पत्र पठाएर शरणार्थीको घर फिर्तीका लागि पहल गर्न आग्रह गरेको छ। पत्रमा तत्कालीन भूटान सरकारले नेपाली भाषीहरूलाई खेदाएको घटनाबारे विस्तृत रूपमा लेखिएको छ। सार्कमा भाग लिन पुगेका भूटानी प्रधानमन्त्री जिग्मे वाइथिन्लेलाई शरणार्थीको घर फिर्तीमा ध्यान दिन अरू सदस्य राष्ट्रले आग्रह गरिदिन युरोपको आग्रह छ। यसै गरी भूटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले प्रेस विज्ञप्ति निकालेर शरणार्थीहरूलाई विदेश होइन स्वदेश फिर्तीको लागि पहल गरिदिन सदस्य राष्ट्रहरूको ध्यान आकर्षण गरेको छ। यसैबीच सन् 2010 अप्रेल यता सार्कको अध्यक्षता गरिरहेका भूटानी प्रधानमन्त्री जिग्मे वाइथिन्ले सार्क राष्ट्रका प्रमुखहरूसँग छुट्टा छुट्टै भेटघाट गरी दुई देशबीचको सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ। थिन्ले सार्क सम्मेलनमा भाग लिन गएको आइतबार मालदिव्स जानुभएको छ। नेपाली प्रतिनिधि मण्डल भने हिजो गएको आफूलाई सार्न शनिश्चरी र बेलडाङ्गी शरणार्थी शिविरमा बनाइदै गरेको भौतिक संरचना गतिलो नभएको टिमाई शरणार्थी शिविरका भूटानीले ठहर गरेका छन्। शरणार्थी प्रतिनिधिले शनिश्चरी र बेलडाङ्गी शरणार्थी शिविरमा आफूहरूलाई राख्न बनाइएका छाप्राहरूको निरीक्षण गरेपछि यस्तो निष्कर्ष निकालेका हुन्। टिमाई शरणार्थी शिविर व्यवस्थापन समितिका उपसचिव भानु कडेरियाको नेतृत्वमा हिजो गएको 6 सदस्यीय टोलीले बन्दै गएका छाप्रा व्यवस्थित नभएको र हरियो बाँसको प्रयोग भएको बताएको छ। हरियो बाँस सुकेपछि झनै समस्या थपिने टोलीको ठहर छ। नोभेम्बर महिनाको शुरूदेखि नै टिमाई शरणार्थी शिविरका भूटानीलाई शनिश्चरी र बेलडाङ्गीमा सार्ने भनिए पनि काम शुरू भएको छैन। भूटान कम्युनिष्ट पार्टी मालेमा वादीको कार्यवाहक महासचिवमा विक्रम चयन हुनुभएको छ। पार्टीको 19 पूर्ण बैठकले विक्रमलाई कार्यवाहक महासचिव चयन गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीले भूटानमा भूमिगत सशस्त्र विद्रोहको माध्यमबाट राजनीतिक परिवर्तन गर्ने लक्ष्य लिएको घोषणा गरेको छ। बेलडाङ्गी 3 शरणार्थी शिविरका शिक्षक तिलक निरौलाले आफूलाई असुरक्षा भएको भन्दै शिविर सुरक्षामा खटिएको प्रहरीसँग सुरक्षा माग गर्नुभएको छ। बेलडाङ्गी 3 शरणार्थी शिविर सेक्टर C1 छाप्रो नम्बर 11 निरौलाले गएको सोमबार राति 11 बजेतिर छाप्रोमा नचिनेका मान्छेले ढुङ्गा हानेको बताउनु भएको छ। मेरीगोल्ड एकाडेमीका शिक्षक परामर्शदाता निरौलाका परिवारका सबै सदस्य पुनर्वासमा गइसकेका छन्। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भोलिदेखि मालदिवसमा शुरू हुने सार्कको बैठकमा भूटानी शरणार्थी मुद्दामा हुने छलफलबारे चर्चा गरौं। दक्षिण एसियामा आबद्ध 8 राष्ट्रहरू सम्मिलित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको 17 सम्मेलन भोलिदेखि शुरू हुँदैछ। बैठकमा यस क्षेत्रको विकास र साझेदारीका विभिन्न विषयमा छलफल हुनेछ। हरेक सार्क बैठकमा आशा गरे जस्तै यस पटक पनि भूटानी शरणार्थीले आफ्ना बारेमा छलफल हुन्छ कि भन्ने आशा गरेका छन्। शरणार्थी बनाउने भूटान, शरणार्थीलाई बाटो दिएर नेपालतिर धपाउने भारत र शरणार्थीलाई बास दिँदै आएको नेपाल, तीनै देश एउटै मञ्चमा हुँदा आफ्ना बारेमा पनि केही भइहाल्छ कि भन्ने आशा र अपेक्षा बोकेका शरणार्थीको कुरासहित साथी गोपाल गर्थौला।
अहिले पूर्वी झापाको टिमाई शरणार्थी शिविरमा पुगेको छु। टिमाई शरणार्थी शिविरमा भेटिनु भएको एकजना शरणार्थी,
मेरो नाम धनमान खड्का हो, मेरो सेक्टर A1 हट नम्बर 52 हो।
सार्कको यो शिखर सम्मेलन प्रति शरणार्थीहरूको के आशा अर्थात के अपेक्षा छ?
जो भुटानको महाराज भोइ बक्सिन्छ जिग्मिकेश्वर नामगेल वाङचु, उहाँले र उहाँ नयाँ व्यक्ति हुनुहुन्छ, त्यसले गर्दाखेरि नयाँ यो योजना आएर हामी आफ्नो देशमा फर्किन्छौँ भन्ने हामीलाई आशा राखेको छ।
सार्कका 16 शिखर सम्मेलन त भइसके यसअघि, भुटानीहरू नेपालमा शरणार्थी बनेपछि मात्रै पनि 14 शिखर सम्मेलन भएछन्। त्यस्तो आशा अरू कति कामयाब होला र?
अहिले जो प्रधानमन्त्रीजी हुनुभएको छ बाबुराम भट्टराईज्यू, उहाँले पनि अलिकति अभिरुचि राखेर हामीलाई अलिकति भुटान बस्ती कुरो छुवाकोले हुँदाखेरि यो भुटानबाटै पनि तिमीहरूलाई अलिकति यो राख्नु एजेन्डा भनेर आएको हुनुपर्छ भन्ने हामीलाई आशा छ।
म सुजयराज प्रधान, टिमाई शरणार्थी शिविरमा सेक्टर D2 105 बस्छु। आशा आशामै हामी चाहिँ एक प्रकारले निराशा नै भइसक्यौँ। अब अहिले भनौँ 70-75% मान्छे त अब यहाँ नेपालबाट पलायन भइसके। अब भोलिको दिनमा अब यो जुन थर्ड कन्ट्री रिसेटलमेन्ट भएको छ उहाँबाट पनि हामी फर्किन सक्ने वातावरण चाहिँ यो सार्क राष्ट्रहरूले हामीलाई मिलाइदिन्छ कि भन्ने एउटा आशा राख्दै हाम्रो अनुरोध छ।
तिमाई शरणार्थी शिविरमै छु। शिविर व्यवस्थापन समितिका सचिव युवराज साम्पाङ राई हुनुहुन्छ अहिले मेरो नजिकै। सार्कबाट भुटानी शरणार्थीहरूले अझै के आशा गर्ने?
भुटान गभर्मेन्टले पनि पुनखामा गएर एकचोटि चाहिँ भुटनिज रिफ्युजी फर्काउने भन्ने खालको कुरोहरूमा हालचालै सुन्नुमा आएको छ, र त्यो कारण गर्दाखेरि भुटान गभर्मेन्ट पनि हामी प्रति केही अलिकति हामीहरूलाई आशा दिएको छ, र सायद यो शिखर सम्मेलनले नेपाल गभर्मेन्टले पनि यो कुरोलाई उठाउनेछ जस्तो आशा लागेको छ।
युवराजजी, नेपालमा अहिले माओवादी नेतृत्वको सरकार छ। माओवादीले यसअघि विभिन्न मञ्चहरूमा उभिएर भुटानी शरणार्थीको सम्मानजनक स्वदेश फिर्तीको पक्षमा आवाजहरू उठाउँदै आएको कुरासँग त परिचित नै हुनुहुन्छ तपाईँ पनि। आशा अनुरूपको त्यस्तो केही भइहाल्ने सम्भावना देख्नुहुन्छ तपाईँ?
प्रचण्डको सरकार हुँदा पनि हामीले आशा राखेको थियौँ, सायद त्यसमा हामी आशा मात्रै रहेको थियो, र डाक्टर बाबुराम भट्टराईको जुन चाहिँ सरकार छ यसमा हामी 90% होप चाहिँ राखेको छौँ कि उहाँले भुटनिज रिफ्युजीको इस्युमा बोलिदिनुहुन्छ र हामीहरूलाई सायद घर फर्किनको लागि मद्दत गरिदिनुहुन्छ भन्ने कुरो।
तिमाईबाट अब चाहिँ बेलडाङ्गी शरणार्थी शिविरतर्फ लाग्दैछु। भुटानी शरणार्थी समस्यालाई सार्कको औपचारिक मञ्चमा अहिलेसम्म उठाइएको छैन, तर शरणार्थीहरूका विभिन्न संघ संगठनहरूले बारम्बार सार्क शिखर सम्मेलनमा भुटानी शरणार्थी स्वदेश फिर्तीको मुद्दालाई उठाइदिउन् भनेर माग गर्ने र ज्ञापन पत्रहरू पठाउने क्रम निरन्तर चलिरहेको छ। यसपालिको सार्क शिखर सम्मेलनबाट शरणार्थीहरूले के अपेक्षा गरेका छन् त? म यही सन्दर्भ र सेरोफेरोमा कुराकानी गर्न अहिले बेलडाङ्गी 3 शरणार्थी शिविर आइपुगेको छु।
कमला छेत्री, B1, बेलडाङ्गी 3।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको 17 शिखर सम्मेलन, त्योबाट तपाईँहरूले के अपेक्षा गर्नु भएको छ?
भुटनिसहरू जति पनि छौ, हाम्रो समुदायको मान्छेलाई चाहिँ अब 7 देशमा बाँडिसकेको छ। अब रहेकोहरूलाई चाहिँ 7 देशमा बाँडिनु नपरोस्, जसरी भए पनि यो समस्याको समाधान गरेर जुन आफ्नो मातृभूमिबाट हामी आएको थियौँ त्यो मातृभूमिमा हामी फर्किन पाऊ भन्ने आशा र अपेक्षा चाहिँ राखेका छौँ।
तर अहिलेसम्म त सार्कले केही पनि गरेन अघि,
आजसम्म सार्कबाट चाहिँ हामीले केही पनि पोजिटिभ रिजल्ट पाएको छैनौँ। तर अब चाहिँ अहिले अब जुन चाहिँ राजाले जिग्मे सिङ्गे वाङचुकले नभएर जिग्मेकेश्वर नामगेल वाङचुकले चाहिँ केही गर्नुहुन्छ कि भन्ने आशा राखेको छौँ।
बेलडाङ्गी 3 शरणार्थी शिविरमा भेटिनु भएको एकजना युवा शरणार्थी,
मेरो नाम चुनामुनि हुमागाई हो।
सार्कको 17 शिखर सम्मेलन हुन लाग्दैछ, यसबाट शरणार्थीहरूले के अपेक्षा गरेका छन्?
4 अगाडिदेखि एउटा मात्रै ढोकालाई चाहिँ प्राथमिकता दिएर चाहिँ रिसेटलमेन्ट गर्ने क्रमहरू अगाडि बढिरहेको छ। अब यो अहिले हुन आँटेको 17 शिखर सम्मेलनमा हाम्रो यही मात्रै माग हुन्छ कि यो जुन 3 बाटाहरू थिए त्यो 3 बाटा खुलाइदिए चाहिँ अति राम्रो हुने थियो।
बेलडाङ्गी 1 शरणार्थी शिविर आइपुगेको छु अहिले चाहिँ म। बेलडाङ्गी 1 शरणार्थी शिविरको सिरानतिर भेटिनु भएको एकजना महिला, यहाँको शुभ नाम?
मेरो नाम टिका ढुङ्गेल, म बेलडाङ्गी 1 सेक्टर A हट नम्बर 397 बसोबास गर्ने।
यो सार्क शिखर सम्मेलनबाट भुटानी शरणार्थीहरूले केही आशा गर्ने ठाउँ अझै छ?
हजुर, पक्कै पनि सार्कले चाहिँ भुटानी सरकारलाई चाहिँ केही दबाब चाहिँ पक्कै दिनुपर्छ, जसले गर्दा भुटान सरकारले आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ती चाहिँ गराउनै पर्ने हुन्छ। र सार्क सम्मेलनमा चाहिँ विभिन्न 7 मुलुकका सरकारी पदाधिकारीहरू चाहिँ भेला हुने भएको कारणले गर्दा उहाँहरूले चाहिँ भुटान गभर्नमेन्टलाई दबाब दिनुपर्छ भन्ने चाहिँ हाम्रो आशा
म अब कुराकानीको क्रम जोड्दैछु एकजना भुटानी अधिकारवादी नेता एसबी सुब्बासँगको भेटघाटबाट सुब्बाजी भुटानी मानवाधिकारवादी संस्था युरोपका अध्यक्ष हुनुहुन्छ 1993 यताका सार्क शिखर सम्मेलनहरूमा यसै गरी भुटानी शरणार्थीहरूका तपाईँहरूका लगायत विभिन्न संघ संगठनहरूले अपील गर्दै आएका छन् अहिलेसम्म ती अपीलहरूले के नतिजा दिए होला र यसपालि पनि पठाउनु भएको हो तपाईँहरूले
सार्क राष्ट्र देशहरूलाई चाहिँ हामीहरूले जानकारीको लागि हामीहरू यो समस्या यहाँ छ र यो सबैले मिलेर समाधान गर्दा एकदम सजिलो साथले समाधान हुन्छ भन्ने हामीहरूले एउटा आशाले हामीहरू पठाउँछौँ
नेपालले चाहिँ के गरिदियोस् भन्ने यहाँहरूको अब अपेक्षा
के भने जब यो थर्ड कन्ट्री रिसेटलमेन्ट हुन थालिसकेपछि यो भुटानी शरणार्थी दुई पक्षको बीचमा यो छैन हाम्रो लागि चाहिँ यो अन्तर्राष्ट्रिय समस्या या अन्तर्राष्ट्रियकरण भएको छ दुई पक्षीय वार्तालाई नेपाल सरकारले खासमा अब चाहिँ अब सकिएको मेट्नु पर्ने हो तर पनि अझै पनि झुन्ड्याइराखेको छ जुन जहाँ चाहिँ भुटान गभर्मेन्टले ठिक छ भनेर नेपाललाई टारेको टारेको छ भने एउटा नेपाल गभर्मेन्टको डिप्लोमेटिकको एउटा यो इज्जतको सवाल पनि आउँछ त्यसले गर्दाखेरि यो आठवटा राष्ट्रलाई जसले जसरी अहिले पुनर्वास गराउँदैछ त्यसरी नै तिमीले फर्काउनुपर्छ उहाँ भुटानलाई यसरी छाडेर हुँदैन उसलाई पनि दबाब दिनुपर्छ फर्किन चाहनेहरू थुप्रै छन् र नेपाल सरकारमाथि छ अहिले यो समस्या चाहिँ कि यसलाई अब दुई पक्षमै त्यो झुन्ड्याइ नराखेर अन्तर्राष्ट्रियकरण गर्नु पर्यो अर्को भारत एउटा छिमेकी राष्ट्र भएकोले गर्दा दुई देशकै राष्ट्र छिमेकी राष्ट्र भएकोले गर्दा भारत सरकारलाई नि गुहार माग्नु पर्यो
अब यो अवस्थामा यो समस्याको स्वरूप पनि अब बदलिँदै गएको छ पुनर्वासका कारण अब चाहिँ सार्कमा कुरो उठ्ने सम्भावना कतिको छ होला र उठी गए पनि के नै राम्रो होला र जस्तो लाग्छ
त्यहाँ उठ्नु नउठ्नु एउटा चाहिँ नेपाल सरकारमाथि निर्भर छ यो चाहिँ नेपाल सरकार नेपाल देशमा यो समस्या भएकोले गर्दा नेपाल सरकारले उठाउनु पर्छ यो चाहिँ नेपाल गभर्मेन्टले अरू राष्ट्र मेम्बर्सहरूसँग कुरा उठाउनु पर्यो जहाँ जहाँ अब त्यस्तो साग समिट अब हुन्छ त्यहाँ चाहिँ ठुलो अब सरकार हेडहरूले चाहिँ कुरा गर्छन् डेमोक्रेसी अब मानव अधिकार अरे तर वास्तवमा चाहिँ कहाँ चाहिँ छ त खोइ त्यो कुराहरू आफ्नो क्षेत्रको समस्याहरू चाहिँ आफ्नै क्षेत्रमा समाधान गर्नु सक्नुपर्छ र अब त्यो अन्तर्राष्ट्रियमा त्यो गयो भन्दा खासमा यो सार्क बडीकै मत के भयो त खालि चियापान त्यसकै लागि मिटिङ मात्रै त्यो गरेर त भएन नि त्यो जस्ट रिजोल्युसन पास गरेर मात्रै त्यो भएन
भुटानी शरणार्थी मुद्दा नेपाल र भुटानसँग मात्र जोडिएको मुद्दा होइन भुटानको राजनीतिदेखि विकास निर्माणमा प्रत्यक्ष संलग्न रहेको भारतको भूमिका शरणार्थी मुद्दाका सवालमा प्रत्यक्ष छ भुटानमा प्रभाव हुनु मात्रै होइन शरणार्थी छिरेको पहिलो मुलुक भएका नाताले पनि शरणार्थी मुद्दामा भारतको भूमिका महत्वपूर्ण हुन्छ शरणार्थीका नेताहरू पनि भारत बिना समाधान ननिस्कने बताउँछन् तीनै देश सम्मिलित छलफलबाट मात्रै शरणार्थी घरफिर्ती सम्भव देखिने विश्लेषणका बीचमा साथी श्रीधर पौडेलले पत्रकार युवराज घिमिरेलाई हरेक सार्क बैठकमा आफ्ना मुद्दा उठाउन शरणार्थीले गर्ने माग पूरा नहुनुको कारण के होला भनेर सोध्नु भएको छ
पक्ष हुन सक्छ एउटा नेपालमा बलियो राजनीतिक नेतृत्व नहुनु र अर्को दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा भारतको प्रभुत्व हुनु किनभनेदेखि शरणार्थी मामिलामा भुटानी शरणार्थी मामिलामा नेपाल सरकार खास गरेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले कुनै बेलामा यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्छौँ भनेर भने पनि उनले कहिले पनि त्यसो गरेनन् र इन्डियाले जहिले पनि यसलाई द्विपक्षीय समस्याको रूपमा मात्रै लियो र इन्डियालाई किनकि ती सबै शरणार्थीहरू इन्डियन भूमि भएर इन्डियाको सहयोगबाट मात्रै नेपालमा आएको हुन् र त्यसको समाधानमा इन्डियाको भूमिका अपरिहार्य हुन्छ भन्ने कुरा सबैले बुझेका छन् तर इन्डिया समक्ष खुला रूपमा राख्ने सामर्थ्य नेपाली नेतृत्वले नदेखाउँदाखेरि मलाई यसपल्ट पनि पहिलाको भन्दा फरक अनुभव अथवा फरक नतिजा विषयमा आउला जस्तो लाग्दैन
नेपालले गर्नुपर्ने जुन किसिमको लबिङ छ नि शरणार्थी मुद्दामा यसलाई चाहिँ अब भारतले द्विपक्षीय भनेर चाहिँ पन्छिने शरणार्थी नेतृत्वले पनि होइन यसलाई त्रिपक्षीय बनाएर अथवा अन्तर्राष्ट्रियकरण गरेर गर्नुपर्छ भन्ने चाहिँ नेपालका राजनीतिक दलहरू पनि जतिखेर सत्तामा पुग्दैनन् त्यतिखेर तिनका नेताहरूले पनि यो मुद्दालाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भनेर भन्ने तर खासमा गर्नुपर्ने ठाउँमा गएर गर्न नसक्नुको चाहिँ कारण के छ
त्यसै नेपालको राजनीतिको एउटा मुख्य मौलिक विषय भनेको अथवा मौलिक पहिचान भनेको द्वैत चरित्र हो यहाँको राजनीति र राजनीतिक नेतृत्वको राजनीतिक नेताहरूको त्यसरी उनीहरूले एउटा सस्तो मानवाधिकार इस्युसँग अथवा डेमोक्रेटिक इस्युसँग जोडेर प्रतिपक्षमा बस्दाखेरि भुटानी समस्यालाई उठाउने गरेका हुन्। तर सत्तामा अथवा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा सत्तामा जाँदाखेरि उनीहरूले त्यो द्वैत चरित्र अनुसार त्यसलाई नउठाउने गर्छन्।
यी सबै परिदृश्यमा नेपालले गर्नुपर्ने लभिङ सार्ककै सन्दर्भमा पनि हुनसक्छ अथवा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हुनसक्छ अथवा शरणार्थी नेतृत्वलाई चाहिँ कन्फ्रेन्समा लिएर पनि हुनसक्छ, नेपालले गर्नुपर्ने चाहिँ लभिङ के खालको जरुरी देख्नुहुन्छ?
होइन, मलाई त के लाग्छ भनेदेखि बलियो सरकार भएदेखि राज्यको आधिकारिकता कमजोर नभएको भएदेखि नेपालले धेरै कुराहरू गर्न सक्थ्यो सार्कमै पनि। यद्यपि सार्क एउटा यस्तो संगठन हो जहाँ द्विपक्षीय मामिला उठाउन सकिँदैन भनेर भनिन्छ, तर शरणार्थी समस्या त द्विपक्षीय मामिला मात्रै होइन, यो ह्युमन डिग्निटीसँग, ह्युमन राइट्ससँग र यो मानवीय अस्तित्वसँग जोडिएको कुरा भएको हो। त्यसैले अब सार्कले आफ्ना मान्यताहरू, आफ्ना विषयहरू, आफ्ना परिधिहरूलाई विस्तारित गर्दै गएको छ र शरणार्थीको विषय पनि एउटा काल्पनिक अवस्थामा पनि आज भुटानको त हामीसँग मतलब साक्षात एउटा परिस्थिति छ होइन, भुटानी शरणार्थीहरू। मलाई के लाग्छ भनेदेखि भोलि अन्त पनि त्यस्तो स्थिति उत्पन्न हुनसक्छ नि, त्यस्तो अवस्थामा पनि हाम्रो दायित्व के हुन्छ भन्ने कुरामा सार्कले उठाउनु पर्ने हुन्छ। जस्तो अहिले खाद्य यो फुड सेक्युरिटी कुराहरू उठिरहेको छ, सिड ब्याङ्क्सको कुराहरू उठिरहेको छ, शिक्षाको कुराहरू उठिरहेको छ होइन, त्यो कुराहरू आफ्नो ठाउँमा छँदाछँदै पनि थुप्रै काल्पनिक तर पछि आउन सक्ने समस्याबारे पनि सोच्नुपर्छ। र मलाई लाग्छ शरणार्थीको समस्या एउटा बृहत ढाँचाभित्र के गर्ने भन्ने कुरामा अहिलेदेखि त्यसमा नेपालले आफै भुक्तभोगी भएको भएर उसले आफ्नो त्यो पीडा लाई भोगेको हिसाबले मलाई लाग्छ नेपालले त्यहाँ पनि एउटा शरणार्थी सम्बन्धी नीति, सार्क नीति बनाउनलाई पनि उसले भूमिका खेल्न सक्छ। तर राज्य जब कमजोर हुन्छ र राज्यको नेतृत्व जब द्वैत मान्यता बाट सञ्चालित हुन्छ उसले यो कुराहरू गर्न सक्दैन।
यो सरकारले केही यस्ता तयारीहरू गरेको यहाँको अनुभवमा अथवा यहाँले केही त्यस्तो थाहा पाउनु भएको छ सार्कको सन्दर्भमा त भुटान शरणार्थी कुरालाई?
मैले थाहा पाएको छैन। द्विपक्षीय रूपमा इन्डियासँग कुराहरू भएको छन् कहिले कहिले र इन्डियाको जवाब जहिले पनि त्यही हुने हो, यो तपाईँको र भुटानको बीचको मामिला हो, त्यसलाई द्विपक्षीय रूपमा हल गर्नुहोस् भनेर। पक्कै पनि केही अवस्थामा त्यहाँका स्वतन्त्र रूपमा बौद्धिक जमातले, केही पत्रकारहरूले भारतले यो मामिला उठाउनुपर्छ भनेर मान्यता राख्यो। मलाई थाहा छ कुलदीप नायर जस्ता पत्रकारहरूले यो कुराहरू उठाएको थिए। अर्को मलाई के पनि थाहा छ भने केही भारतका ठूला राजनीतिज्ञहरू जस्तो अब उहाँ अहिले त हुनुहुन्न, सुरेन्द्र मोहनजी हुनुहुन्थ्यो, इन्द्र कुमार गुजराल प्रधानमन्त्री हुँदाखेरि भन्नुभएको थियो यो कुरामा भारतले चासो लिनुपर्छ भन्दाखेरि उहाँले के भन्नुभयो भनेदेखि सुरेन्द्र मोहनजीका अनुसार एउटा मुलुक हो जुन हामीलाई आँखा चिम्म गरेर सपोर्ट गर्छ त्यसलाई पनि हामी गुमाउँ भनेर उहाँले भन्नुभयो अरे। त्यसबाट त्यसमा राजनीति छ, मानवीय संवेदनशीलता छैन र भारत जस्तो मुलुक, गान्धीसँग चिनिने मुलुक मानवीय संवेदनशीलता देखाउँदैन भनेदेखि हामीले यहाँबाट खासै के अपेक्षा गर्न सकिँदैन?
त्यसै एउटा कुरा नि, यतिखेर चाहिँ शरणार्थी घर फिर्ती गर्ने भन्दा भन्दै पनि आधाभन्दा धेरै शरणार्थी विभिन्न 8 मुलुकमा पुनर्वास भइसकेका छन्। अब नेपालले अब घर फिर्ती भनेर भन्नुको औचित्य केही रहन्छ र यो कन्डिसनमा?
किनभनेदेखि अब एउटा अनिश्चितताको वातावरणमा उनीहरूले मुलुक फर्किन नसक्दा अवस्थामा उत्तम विकल्प के हुन्छ भन्ने कुराको आधारमा उनीहरूले एउटा निर्णय लिए। तर मलाई के लाग्छ भनेदेखि उनीहरूको अधिकारको बारेमा कसैले संवेदनशीलता नदेखाउँदाखेरि त्यो अवस्था आएको, तर भोलि अनुकूल अवस्थामा मलाई लाग्छ उनीहरूले फेरि आफ्नो डिसिजनलाई रिभ्यू गर्न सक्छन्। त्यसको दोषी चाहिँ अमेरिका लगायतका स्क्यान्डिनेभियन कन्ट्रीजहरू र भारत पनि छन् जस्तो लाग्छ मलाई, नेपालभन्दा बढी दोषी उनीहरू छन्।
अब त्यसो भने भुटानी शरणार्थी समस्या चाहिँ कुन रूपमा अगाडि बढ्छ र कुन रूपमा समाधान हुन्छ?
होइन, एउटा त के भने भुटानी शरणार्थीहरू संगठित हुनु पर्यो, एउटा उनीहरूले आफू अनुकूल अथवा आफ्नो पक्षमा विश्व जनमतलाई तयार गर्नु पर्यो। होस्ट कन्ट्री नेपालले सक्रियताका साथ कूटनीति परिचालन गर्नुपर्छ आफ्नो उसमा, र त्यसमा भारत लगायतका मुलुकहरू र भुटानसँग पनि, भुटानसँग वार्ता 16 राउन्ड भएपछि टुङ्गियो, अगाडि बढ्न सकेन, तर त्यसलाई त रिओपन गर्न सक्नुपर्छ नेपालले।
उहाँ हुनुहुन्थ्यो पत्रकार युवराज घिमिरे। भोलिदेखि शुरू हुने सार्क बैठकमा भुटानी शरणार्थी मुद्दामा नेपालले गर्नुपर्ने लबिङ बारे विश्लेषण गर्दै।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले भोलिदेखि शुरू हुने सार्कको बैठकमा भुटानी शरणार्थी मुद्दाबारे हुनुपर्ने लबिङ बारे चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेचीट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नेको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
बेलनागी 3 शरणार्थी शिविरमा भेटिनु भएको एकजना पाको उमेरको दाई, यहाँको शुभ नाम?
मेरो देवी प्रसाद गिरी, सेक्टर बी3, छाप्रा नम्बर 29।
कति वर्षको भयो?
64 वर्ष पुगे।
भुटानबाट आउँदा 44 वर्षको मात्रै हुनुहुन्थ्यो
त्यतिमा।
कतिजनाको परिवार छ यहाँ तपाईँको?
अहिले जम्मा 11 छ। 11 एकजना मेरो हराएको छ छोरा, त्यो नापत्ता छ कहाँ छ कहाँ।
भुटान तपाईँको कहाँ थियो ठेगाना?
मेरो ठेगाना सिप्सु साम्ची।
कस्तो थियो त्यो ठाउँ गाउँ?
म बसेको चाहिँ ठाउँ यस्तै मैदान हो, त्यहाँदेखि मदेखि उँभो चाहिँ अलिक पहाडै हो, यहाँको जस्तै यहाँ अब मैदानै छ, उँभो पहाड छ, त्यस्तै यस्तै हो।
तपाईँ त्यहीँ जन्मिनु भएको?
म उहीँ जन्मेको।
तपाईँको खाइन पाइन, खेती व्यापार व्यवसाय के थियो भुटानमा?
जग्गा जमिन अब मेरो प्रशस्त चाहिँ होइन, ठिकै ठिकै थियो, पानी खेत थिएन, बाखाबारी मात्रै थियो, खाइन पाइन अब खाना लाउनलाई दुःख थिएन।
के फल्थ्यो?
मकै कोदो फल्थ्यो।
तपाईँको घर गाउँबाट स्कुल अस्पताल बजारहरू कतिको टाढा थिए?
स्कुल मेरो घरबाट झन्डै यहाँ अहिले यहाँबाट यो पर बाङ्गे गए जति थियो स्कुल, 10-15 मिनटमा पुगिन्थ्यो। बजार चाहिँ आधा घन्टै लाग्थ्यो, माथि गोला बजार भन्ने थियो, अस्पताल पनि उहीँ नजिक गोला बजारकै छेउमा थियो पहिला हामी हुँदा चाहिँ। अहिले चाहिँ अब तल मेरो घर जहाँ थियो त्यहाँनिर चाहिँ बजार सरेको छ।
थाहा हुन्छ कि त्यहाँ के हुँदैछ भनेर?
हाम्रो त हुन्छ नि, नजिकै पर्छ, यसो वारिपारि गयो भने थाहा भइहाल्छ।
बस्तु बाख्रा कति पाल्नु भएको थियो?
मेरो बस्तु बाख्रा धेर थिएन, हल गोरु थिए, एक दुई माउ गाई थिए, बाख्रा 2-4 थिए।
त्यस्तो ठाउँ गाउँ के कस्तो अवस्थाले छोड्नु पर्यो दाइ?
खै अब के भन्नु र, अब त्यस्तै हो नि, यस्तै जुलुसुलुस गरे त्यहाँ बाटा टाठाले होइन भरे, अब हामी गरिब दुखी लाटा सिधा परियो, त्यस्तै त्यही कारणले हामीलाई खेद्यो।
कस्तो अवस्थामा चाहिँ तपाईँ अब यहाँ बस्न सकिँदैन भन्ने निदोमा पुगेर त्यहाँबाट हिँड्नु भएको?
अब आजै पनि जा भन्छ, भोलि नै जा भन्छ होइन, घरमा आउँछ, आर्मीहरू आउँछ, तिमीहरू जान्छ भने जान्छ, नभए तिमीहरूलाई कुटेर पनि खेदाउँछ हामी भन्छ। अनि त्योभन्दा चाहिँ हामीले निस्केर हिँड्नु कर लाग्यो। अरू त्यस्तै अचेतार अब लग्यो, कोही राति लगेर जेलमै राख्यो, कसैलाई 18 राख्यो, कसैलाई 1 बेसी नै राख्यो। त्यति बेला अब सिधा साधै थियौँ हामी होइन, खेती किसान गर्ने मान्छे, नपढेको मान्छे त अब डराउनै पर्दो रहेछ नि त, डराइयो। अनि त्यहाँ अब तिनीहरूसँग अब लडेर हामीहरू बस्न नसक्ने परियो। मेरो बाउ 80-90 वर्ष पुग्नु भएको थियो, बुबालाई अब निकालिहाल्नुपर्छ, बिमारी झन् जान सक्दैन हामी भन्दा नि, जानै पर्छ, तिमीहरू हुँदैन यहाँ, बस्न पाउँदैन तिमीहरू भरे, गोली लगाएर पनि मार्छौँ भने, अनि हिँड्न बाध्यता भइएर हिँड्ने छ।
कस्तो लाग्छ त्यो सबै कुरा यहाँ बसेर सम्झिँदा अहिले?
त्यो त के भन्नु रहेछ सर, अब उहाँ भनेको अब जस्तै हाम्रो नागरिकता थियो होइन, त्यसले नखेदिँदा त हामी नागरिकतावालै भएको थियौँ, अब त्यहाँ छोडेर आउँदा त अब जस्तो भएको छ मनमै छ नि, अब के गर्नु, विरक्त लाग्छ, अब रुएर आँखाबाट आँसु आउँछ।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिर लागौं।
खुदनाबारी शरणार्थी शिविरको सेक्टर E1 भेटिनुभएका एकजना शरणार्थी, के हो नाम? थर
पुष्प पराजुली, सेक्टर E युनिट 1 हट नम्बर 91।
के गर्नुहुन्छ तपाईँ
अहिले? चाहिँ म बाहिर गएर बोर्डिङमा टिचिङ गरिन्छ, रौतहटको निजगढ भन्ने ठाउँमा।
अरू के गर्नुहुन्छ?
सानो पसल छ घरमा, गीत पनि अलिअलि गाइन्छ, तर अहिले गाउन छोडेको निकै भइरहेछ।
कस्तो खालको गीत गाउनुहुन्छ?
खालि आधुनिक गानाहरू मात्रै गाइन्छ। लागे म त बाँचे आउँछु, मरे खबर सुन्छौ होली, लागे म त बाँचे आउँछु, मरे खबर सुन्छौ होली, मर्यो भन्ने खबर पाए, मर्यो भन्ने खबर पाए, दुखी सम्झिरहन्छौ होली, दुखी सम्झिरहन्छौ होली, लागे म त बाँचे आउँछु, मरे खबर सुन्छौ होली, सम्झनाका परली फुलै फुलको माला सरी, सम्झना का पारली फुलै फुलको माला सरी दुखन्त काल हरहरू सुखसँग उन्छौ होली दुखन्त काल हरहरू सुखसँग उन्छौ होली लागे म त बाँचे आउँछु मरे खबर सुन्छौ होली।
कसरी सुरु गर्नुभयो गीत संगीत चाहिँ?
यो गीत संगीत म सानै छँदा पनि मलाई गाउनमा एकदमै रुचि हुन्थ्यो, ठाउँ पाइएन सानो हुँदाखेरि होइन, अब ठुलो भएपछि आफ्नो स्कुलतिर राख्यो, कसैले सहयोग पनि गरेनन् त्यो बेलामा है, आफ्नो अब फ्यामिली ब्याकग्राउन्ड एकदम पुअर थियो, सुरु गरेर मैले अन्त्य गर्न चाहिँ सक्ने छुइनँ जस्तो लाग्छ। म
यो मन त त्यसै गली सकेछ, यो मन त त्यसै गली सकेछ, स्वदेशी माया भन्दा विदेशी माया बढेछ, यो मन त त्यसै गली सकेछ, सबैले रोद्दैछन् विदेशी आश्रय, म खोज्दैछु स्वदेशी आश्रय, सबैले रोज्दैछन् विदेशी आश्रय, म खोज्दैछु स्वदेशी आश्रय, कस्तो विडम्बना यो हाम्रो जीवनमा, कस्तो विडम्बना यो हाम्रो जीवनमा, तर म रमाउँछु आफ्नै भूमिमा यो मन त।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ बेलडाङ्गी एक शरणार्थी शिविरका गोविन्द प्रसाद छेत्री।
अब मेरो छोरा पनि उता एसए इन्डियानामा छ, जेठो चाहिँ, माइले अस्ट्रेलिया छ ताजमान्य। अब म यहाँ भने चाहिँ कति बिमार भएर बसिरहेको छु, कति डक्टरलाई देखाउँदा पनि हुँदैन, कति केही गर्दा पनि हुँदैन, अनि पर्खे सुन मेरो बढिरहेको छ, बोलाउँछ हुँदैन भन्छ, बोलाउँछ हुँदैन भन्छ, बोलाउँछ हुँदैन भन्छ। हिजोअस्ति पनि 2 सेप्टेम्बर 2 बोलाएको थियो, 13 ठुल्यामा कति रासिन छैन, त्यसले गर्दाखेरि तेरो अहिले प्रोसेस बढ्दैन भनेर त्यस्तै भनेर फेरि रोकिदियो। अनि मेरो चाहिँ सोचाइ के छ भने मेरो छोराहरू म अब भेट्न पाए राम्रो हुन्थ्यो, सबै उहाँ मेरो कुराहरू पनि उहाँ छोराहरूले सुन्न पाए हुन्थ्यो भन्ने मलाई चाहिँ त्यही इच्छा छ। छोराको कुराहरू पनि अब यता भन्दैदेखि सुन्न पाए चाहिँ अलिक राम्रो हुन्थ्यो भन्ने मलाई चाहिँ त्यही भावना छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौं।
अवस्त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।